आत्मिकता सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
वीरंगना युवाहरु जरूरी छ दिन सपने प्राण जादा स्वर्गीय ढोका खोलिएको देख्ने ढुङ्गाहानी मार्न लाग्दा 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 क्षमा दिन सपने प्राण जादा स्वर्गीय ढोका खोलिएको देख्ने हातमा मोटो काँटी ठोक्दा प्यार गर्न सक्ने हातमा मोटो काँटी ठोक्दा प्यार गर्न सक्ने युवा चाहिएको छ के तिमी त्यो युवा हो युवा चाहिएको छ के तिमी त्यो युवा हो यसको निम्ति दुःख सादा 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 रमाउन सक्ने हेली भई झल्कनमा पर्दा गीत गाउन सक्ने यसको निम्ति दुःख सादा 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 रमाउन सक्ने गिला निन्दा अपमान गर्दा आशिष दिन सक्ने गिला निन्दा अपमान गर्दा आशिष दिन सक्ने युवा चाहिएको छ के तिमी त्यो युवा हो युवा चाहिएको छ पछि लाग्ने 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 मेरो पछि लाग भन्दा 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 झट्टै नै पछि लाग्ने 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 त्यो ठाउँमा जाउँ भन्दा बिना प्रश्न हिड़ने त्यो ठाउँमा जाऊ भन्दा बिना प्रश्न हिड़ने उहाँको निम्ति सबै सबै आफैसम्म त्याग्ने उहाँको निम्ति सबै सबै आफैसम्म त्याग्ने युवा चाहिएको छ के तिमी त्यो युवा हो युवा चाहिएको छ के तिमी त्यो युवा हो युवा चाहिएको छ के तिमी त्यो युवा हो
श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस् हामी प्रभुको नाममा स्वीकार गर्नेछौ प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ प्रिय श्रोता मित्र प्रभु येशू ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन जय मसीह अनि नमस्कार श्रोता म आशा गर्दछु कि आज पनि तपाई सबै पवित्र धर्मशास्त्र बाइबलको अध्ययनको निम्ति तयारीको साथ आइपुगिसक्नु भएको छ म पनि तयारीको साथ आइपुगिसकेको छु तपाईँहरूकै सामुने अनि म तपाईँहरूलाई फेरि पनि यो भन्न चाहन्छु तपाईँहरूका सुन्दर पत्रको निम्ति धेरै धेरै धन्यवाद आउने दिनमा पनि यसरी नै पत्रचार गर्न भुल्नुहुने छैन अनि तपाईँहरूका सुझावहरूको लागि पनि म धन्यवाद दिन चाहन्छु अनि तपाईँहरूले पठाउनुभएका प्रार्थनाका विषयहरू हामीले प्राप्त गरिरहेका छौं याद राख्नुहोस् हामीले तपाईँहरूलाई याद गरिरहेका छौं तपाईँहरूको निम्ति प्रार्थना गरिरहेका छौं र प्रभुले तपाईँहरूको प्रार्थना सुन्नुहुनेछ ठिक छ त अब आउनुहोस् हामी आजको बाइबल अध्ययनतिर प्रवेश गरौं आज हामी बाइबल अध्ययन युहन्ना 19 अध्याय पद 1 देखि 16 देख्न गइरहेका छौं अध्ययन गर्न गइरहेका छौं यो 19 अध्यायमा हामी न्यायालयद्वारा विशाल गलत फैसलाको देख्छौ रोम संसारभरि यसको न्याय इन्साफको लागि प्रसिद्ध थियो रोम देश संसारभरि यसको न्याय यसको इन्साफको लागि सुप्रसिद्ध थियो हरेक रोमी अधिकारीको डेस्क वा टेबलमा दुई मुख्य देव जनसको सानो आकृति वा चित्र हुन्थ्यो एक मुखले अघिल्तिर हेर्दथ्यो र अर्कोले चाहिँ पछिल्तिर हेर्दथ्यो एक मुखले अघिल्तिर फर्केको हुन्थ्यो भने अर्को मुख चाहिँ पछिल्तिर फर्केको हुन्थ्यो यो जनस शब्दबाट पछिल्तिर पुरानो वर्ष हेर्ने र अघिल्तिर नयाँ वर्ष हेर्ने जनवरी महिनाको नाम हामीले पाएका छौं जनस प्रश्नहरूको दुवै पक्षहरूमा हेर्न न्यायाधीश याद दिलाउनलाई थियो रोमले करिब 1000 वर्षसम्म संसारमा शासन गरेको थियो अख्तियार चलाएको थियो र विश्वको शासन गर्थ्यो जब रोमले मानिसहरूलाई आफ्नो हातमा लिए तिनीहरूले असल सड़कहरू असल व्यवस्था असल विद्या अनि असल विधानको अनि सुरक्षाको र शान्तिको प्रतिज्ञा गरे तर जीवन चाहिँ तानसाह व्यवस्था मुनि हुँदथ्यो रोमले अति नै कठोरपूर्वक शासन गर्यो रोमी अदालतहरूमा निर्दोषले इन्साफ पाए र दोषीले न्याय वा दण्ड पायो यसलाई यस्तो असाधारण कुरो वा असंगति बनाउने चाखलाग्दो कुरा चाहिँ यो हो कि येशूको जाँच पड़ताल एक न्यायालयद्वारा विशाल गलत फैसला थियो त आज हामी देख्नेछौ गलगोथामा येशूको मृत्यु 19 अध्याय 1-3 पदमा भनिएको छ तब पिलातसले येशूलाई लगेर कोरा लगाउन लगाए अनि सिपाहीहरूले काँडाको मुकुट गाथेर उहाँको शिरमा लगाइदिए र उहाँलाई बैजनी रंगको वस्त्र पहिराइदिए र उहाँको नजिक आएर भने प्रणाम यहुदीका राजा अनि तिनीहरूले उहाँलाई थप्पड लगाए मित्र, यहाँ हामी देख्छौ कि येशु यदि निर्दोष हुनु भए तिनलाई छोडिनु पर्ने थियो, स्वतन्त्र छोड्नु पर्ने थियो। यदि उहाँको विरूद्धमा लगाएको आरोप वा दोषको दोषी हुनुभए उहाँलाई क्रूसमा टाँग्नु सुहाउँदथ्यो। येशूलाई कोरा लगाउनु पूर्ण रूपमा अवैधिक, गैर कानूनी, अकानूनी र गलत कुरा थियो। पिलातसले यो यस कारणले गरे किनभने तिनले सोचे यसले यहुदीहरूलाई शान्त पार्ने थियो, चुप गराउने थियो। उहाँलाई क्रूसमा टाँगिनुभन्दा पहिले उहाँसँग मजाक गर्नलाई यो अवसर लिए। जब यसले भन्छ तिनीहरूले उहाँलाई थप्पड मारे, यसको अर्थ हो कि तिनीहरूले उहाँसँग क्रूर रोमी खेल खेले। तिनीहरूले उहाँलाई अंगभंग गर्न सके र आफूले चाहे अनुसार उहाँसँग जे पनि तिनीहरूले गरे। सबै सिपाहीहरूले कैदीहरूलाई आफ्ना मुर्कीहरू देखाउँथे, त्यसपछि तिनीहरूले कैदीको आँखामा पट्टी बाँधिदिन्थे र तिनीहरूले एक एक गरी पूरा बल तागतले सक्दो उसलाई हिर्काउँदथे। त्यसपछि तिनीहरूले आँखाबाट पट्टी झिकिदिन्थे र यदि कैदी अझै सचेतन वा होशमा भए तिनले अनुमान लगाउनु पर्ने थियो कि कुन सिपाहीले तिनलाई थप्पड लगाए वा कसले चाहिँ तिनलाई थप्पड लगाएनन्। यो स्पष्ट छ कि निश्चय नै त्यो कैदीले कहिले पनि कुनले चाहिँ तिनलाई थप्पड लगाएनन् वा लगायो त्यसको ठिक अनुमान गर्न सक्दैनथ्यो। तिनीहरूले यो क्रिया तबसम्म निरन्तर जारी राख्थे जबसम्म कैदी कुटिन्दा कुटिन्दा बेहोस अवस्थामा पुग्दैनथ्यो। म विश्वास गर्छु कि प्रभु येशु यति धेरै विकृत गरिनुभयो, अंगभंग गरिनुभयो कि तपाई उहाँलाई चिन्नुहुन सक्ने थिएन। यसैया 52:14 पदले भन्छ, त्यसदेखि धेरै मानिसहरू छक्क पर्नेछन्, उसको अनुहार चिन्नै नसकिने गरी उसको रूप मानिसको भन्दा ज्यादै बिग्रेको थियो। 4-5 पदमा भनिएको छ, फेरि बाहिर निस्केर पिलातसले तिनीहरूलाई भने, हेर म यिनलाई तिमीहरू कहाँ बाहिर ल्याइरहेछु र तिमीहरूलाई जनाउन चाहन्छु म यिनमा केही दोष पाउँदिन। तब काँडाको मुकुट र बैजनी रंगको वस्त्र पहिरेका येशु बाहिर आउनुभयो र पिलातसले तिनीहरूलाई भने, हेर यो मानिस। अहिले तिनीहरू फेरि बाहिर आए। म सोच्दछु कि यदि तपाईँले उहाँलाई देख्नु भएको भए तपाईँको हृदय छिया छिया भई टुट्ने थियो। उहाँलाई त्यति धेरै कुटियो, त्यति धेरै पिटियो, कोर्रा लगाइयो कि उहाँको विकृत अंगभंग तस्वीर रूपको हामी वर्णन गर्न सक्दैनौ। 5:4 दोस्रो खण्डमा पिलातस यहुदीहरूलाई भन्छन्, हेर म यिनलाई, मतलब यस मानिसलाई तिमीहरू कहाँ बाहिर ल्याउँछु। यदि तपाईँले खाली यो पिलातस उहाँको बारेमा भने झैं भन्नुभए तपाईँले उहाँलाई कति पनि देख्नु भएको छैन। उहाँ एक मानिस भन्दा कति हो कति अधिक धेरै हुनुहुन्छ। उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, परमेश्वरको स्वयं पुत्र। उहाँ संसारको उद्धारकर्ता हुनुहुन्छ। युहानले यी कुराहरू यस कारणले लेखे ताकि तपाईँले येशु नै ख्रिष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भनी विश्वास गर्नुहोस् र उहाँलाई विश्वास गरी तपाईँले अनन्त जीवन पाउन सक्नुहोस्। 6 पदमा भनिएको छ, जब मुख्य पुजारीहरू र पहरेदारहरूले उहाँलाई देखे तिनीहरू येशु भन्दै चिच्याउन लागे, त्यसलाई क्रूसमा टाँग्नुहोस्, त्यसलाई क्रूसमा टाँग्नुहोस्। पिलातसले तिनीहरूलाई भने, तिमीहरूले नै यिनलाई लगेर क्रूसमा टाँग, किनभने म यिनमा केही दोष पाउँदिन। अनि 7-9 पदमा भनिएको छ, 7-9 पदमा यहुदीहरूले उनलाई जवाब दिए, हाम्रो एउटा व्यवस्था छ र त्यस व्यवस्था अनुसार यो मर्नै पर्छ किनकि यसले आफैलाई परमेश्वरको पुत्र तुल्याएको छ। यो कुरा सुनेर पिलातस झन डराए। उनी फेरि महलभित्र पसे र येशूलाई सोधे, तिमी कहाँ कहौ? तर येशूले उनलाई केही जवाब दिनु भएन। मित्र, पिलातस अझसम्म सन्तुष्ट भएका छैनन्। तिनको मनमा थुप्रै शंका उपशंकाहरू छन्। त्यसकारण फेरि तिनले प्रभु येशूलाई प्रश्न सोध्नलाई लान्छन्। 10-11 पदमा भनिएको छ, यसकारण पिलातसले उहाँलाई भने, के तिमी मसँग बोल्दैनौ? तिमीलाई छोडिदिने अधिकार मसँग छ र तिमीलाई क्रूसमा टाँग्ने अधिकार पनि मसँग छ भन्ने तिमीलाई थाहा छैन। मित्र, त्यहाँ विभिन्न प्रकारका पापहरू र विभिन्न प्रकारका इन्साफहरू छन्, न्यायहरू छन्। येशूलाई पिलातस कहाँ सुम्पिदिनेहरूसँग अति नै धेरै ठूलो पाप थियो किनभने तिनीहरूसँग
पिलातसको भन्दा धेरै सत्यताको प्रकाश थियो। बाह्र पदमा भनिएको छ, त्यसपछि पिलातसले उहाँलाई छोडिदिन बढ़ी प्रयत्न गरे, तर यहुदीहरू यसो भन्दै कराए, यदि तपाईले यस मानिसलाई छोडिदिनुभयो भने तपाई कैसरका मित्र हुनुहुन्न। आफैलाई राजा हुँ भनी दावी गर्ने प्रत्येक कैसरको विरूद्धमा खड़ा हुन्छ। यतिमा पिलातसले उहाँलाई छोडिदिन खोजे। के यो तिनले उहाँमा विश्वास गरेको कारणले थियो त? होइन, तर यस कारणले तिनले छोडिदिन खोजे किनभने येशु निर्दोष हुनुहुन्थ्यो भनी तिनले थाहा पाएका थिए। तर यहुदीहरूले पिलातसको कुरा सुन्न चाहेनन्। येशुले आफैलाई राजा बनाउन खोज्नु भएको छ भन्ने अभियोग तिनीहरूले फेरि लगाए। रोमीहरूको विचार अनुसार रोमी साम्राज्यमा एउटै मात्र साँचो राजा थियो, अर्थात रोमी सम्राट सिजर। त्यसकारण येशु कैसरको विरोध गर्दै हुनुहुन्छ भनेर पिलातसले बुझुन् भनी तिनीहरूले अगाडि आफ्नो वचन राखे वा यहुदीहरूको मनसाय थियो। यहुदीहरूले पिलातसलाई भने, तपाईले यस येशुलाई क्रूसमा टाँग्नुहुन्न भने तपाई कैसरका मित्र हुनुहुन्न। कैसर चाहिँ त्यस बेलाको रोमको सम्राट थियो। तपाईले येशुलाई छोडिदिनुहुन्छ भने तपाई पनि सिजर कैसरको विरोधी बन्नुहुनेछ। हेर्नुहोस् त तिनीहरूको कस्तो चलाकपूर्ण तर्क। तेह्र पदमा हामी पढ्छौं, पिलातसले यी कुरा सुनेर येशुलाई बाहिर ल्याए र उनी ढुङ्गाको पाटी भनिने ठाउँमा, जसलाई हिब्रूमा गब्बत्था भनिन्छ, न्याय आसनमा बसे। अब पिलातस झन डराए। उनको विरूद्धमा उनको विषयमा यहुदीहरूले सम्राट कहाँ नराम्रो कुरा पुर्याउलान् भन्ने उनको डर थियो। पिलातसले एउटै राजा विद्रोहीलाई जोगाएछन् भन्ने खबर सम्राटको कानमा पुग्यो भने सम्राटले अवश्य पिलातसलाई ठूलो सजाय दिने थिए। त्यसैकारण आफ्नो सुरक्षाको लागि पिलातसले येशुलाई क्रूसमा टाँग्ने निर्णय गरे। भनिएको छ तेह्र पदमा, पिलातसले यी कुरा सुनेर येशुलाई बाहिर ल्याए र उनी ढुङ्गाको पाटी भनिने ठाउँमा, जसलाई हिब्रूमा गब्बत्था भनिन्छ, न्याय आसनमा बसे। अनि चौध र पन्ध्र पदमा भनिएको छ, त्यस समय निस्ता चाडको तयारीको दिन थियो। दिउँसोको करिब बाह्र बजेको थियो। पिलातसले यहुदीहरूलाई भने, हेर तिमीहरूको राजा। तर तिनीहरू यसो भन्दै चिच्याए, लैजानुहोस् लैजानुहोस्, त्यसलाई क्रूसमा टाँग्नुहोस्। पिलातसले तिनीहरूलाई सोधे, के म तिमीहरूको राजालाई क्रूसमा टाँगौ? मुख्य पुजारीहरूले जवाब दिए, कैसर बाहेक हाम्रो अरू राजा छैन। मित्र, यहुदीहरूलाई यहाँ जाँचमा पिलातसले कसलाई चुन्ने हो भन्ने निर्णय बनाउन चुनौ दिए तापनि पिलातसले पनि चुन्नु पर्नेछ। येशु ख्रिष्टलाई चुन्ने कि सिजरलाई कैसरलाई? अनि धार्मिक अगुवाहरूले पनि चुन्नु पर्नेछ, येशु कि कैसरलाई? तिनीहरूले आफ्नो डरलाग्दो चुनाव बनाउँछन्। कैसर अर्थात सिजर बाहेक हाम्रो अरू कुनै राजै छैन भन्छन्। अनि भविष्यमा पनि त्यो दिन आउनेछ, तिनीहरूले अर्को चुनाव बनाउनु पर्नेछ, येशु ख्रिष्टलाई कि ख्रिष्ट विरोधीलाई। मित्र, यो सुन्नुहोस् कि हरेक व्यक्तिसँग येशु ख्रिष्टको बारेमा बनाउने चुनाव छ। उहाँ भन्नुहुन्छ, मती बाह्र अध्यायको तीस पदमा, जो मसित छैन त्यो मेरो विरूद्धमा छ। जब तपाई ख्रिष्टको विरूद्धमा निर्णय बनाउनुहुन्छ, तब त्यसै क्षणमा तपाईले सिजरको कैसरको लागि निर्णय बनाउनुहुन्छ। पन्ध्र पदमा भनिएको छ, तर तिनीहरू यसो भन्दै चिच्याए, लैजानुहोस् लैजानुहोस्, त्यसलाई क्रूसमा टाँग्नुहोस्। पिलातसले तिनीहरूलाई सोधे, के म तिमीहरूका राजालाई क्रूसमा टाँगु? मुख्य पुजारीले जवाब दिए, कैसर बाहेक अर्को हाम्रो अरू राजा छैन। अनि सोह्र पदमा भनिएको छ, तब उनले उहाँलाई क्रूसमा टाँग्न तिनीहरूको हातमा सुम्पिदिए। यसकारण सिपाहीहरूले येशूलाई जिम्मा लिए। मित्र, हामी प्रायजसो ख्रिष्टको मृत्यु र ख्रिष्टको पुनरुत्थानको बारेमा कुरा गर्ने गर्छौं, जुन प्राय औसत विश्वासीहरूको लागि यो कुनै नयाँ कुरा होइन। येशु ख्रिष्टको क्रूसीकरण इतिहासमा एक अति नै कातर बदनामको विषय हो। तैपनि यो हाम्रो उद्धार हो। हामी यसमा विचार गर्न र विभिन्न दृष्टिकोणबाट हेर्न आवश्यक छ। परमेश्वरको दृष्टिकोणबाट क्रूस एक प्रायश्चित हो। यो कृपा आसन हो जहाँ परमेश्वर तपाईँ र म कहाँ कृपा बढ़ाउन सक्नुहुन्छ। यो त्यो स्थान हो जहाँ परमेश्वरको भागको पूर्ण सन्तुष्ट गरिएको थियो, अर्थात परमेश्वरको मागलाई पूरा गरिएको छ यो क्रूसद्वारा, क्रूसको मृत्युद्वारा, ताकि पवित्र धार्मिक परमेश्वर पापीहरू कहाँ आए उद्धार गर्न सक्नुहुन्छ। अनि आज त्यो उहाँले गर्नुहुन्छ प्रभु येशु ख्रिष्टमा। त्यो परमेश्वरको सिंहासन जुन इन्साफको स्थान हो, न्यायको स्थान हो, कृपाको स्थानमा रूपान्तर भएको छ, जहाँ तपाईँ र म हामीले पाउने दण्डको सट्टामा कृपा पाउँदछौं। येशु ख्रिष्टले हाम्रो दोष बोक्नुभयो र परमेश्वर यसमा सन्तुष्ट हुनुभएको छ। अनि प्रभु येशुको दृष्टिकोणबाट क्रूस एक बलिदान हो। उहाँ उद्धारकर्ता हुनुहुन्छ र उहाँले आफैलाई पापको निम्ति बलि बनाउनुभयो, परमेश्वरको निम्ति मिठो बासना दिने बलि हुनुहुन्छ, अनि यो उहाँको लागि आज्ञाकारिताको एक क्रिया पनि हो। पाउले फिलिपी 2:8 पदमा हामीलाई भन्छन् कि उहाँ मृत्यु समय क्रूसको मृत्युको समय आज्ञाकारी बन्नुभयो। अनि तपाईँ र मेरो दृष्टिकोणबाट ख्रिस येशुमा विश्वासीहरूको लागि क्रूस एक प्रतिस्थापन थियो, एक सट्टा थियो वा साटोमा आएको वस्तु थियो। उहाँले मेरो र तपाईँको स्थान लिनुभयो। हामीले लिनुपर्ने, तपाईँले लिनुपर्ने स्थान उहाँले आफैले लिनुभयो। उहाँ पापरहित निर्दोष तर पापीहरूको निम्ति दुःख कष्ट उठाइरहनुहुने जन हुनुहुन्थ्यो। उहाँ अधर्मीहरूको निम्ति दुःख कष्ट उठाइरहनुहुने अधर्मी हुनुहुन्न थियो। पहिलो पत्रुस 2:24 पदले भन्छ, हामी पापको लेखी मरेर धार्मिकताको लेखी बाँचौं भनी उहाँले आफ्नै शरीरमा हाम्रो पाप काठमाथि बोक्नुभयो। उहाँकै चोटमा तिमीहरू निको भयो। अनि शैतानको दृष्टिकोणबाट क्रूस विजय अनि उही समयमा हार थियो। शैतानको लागि यसमा विजय त्यो कुरामा थियो कि तिनले स्त्रीको सन्तानको कुर्कुच्चा डस्ने थिए, जुन उत्पत्ति 3 अध्यायमा अगाडि नै अगमबाडी गरिएको थियो। अनि यो शैतानको निम्ति हार थियो, किनभने शैतानको शिर यसैमा कुचिएको थियो। हेब्रू 2:14 पदले भन्छ, मृत्युको सामर्थ्य भएको अर्थात शैतानलाई मृत्युद्वारा रद्दी पार्नलाई यिनैको सहभागी हुनुभयो। अनि संसारको दृष्टिकोणबाट क्रूस केही चिज होइन तर निर्दयी क्रूर हत्या। तिनीहरू नासरतको येशूलाई देख्छन्, तिनीहरू खालि एक मानिस देख्छन् र त्यो मानिस अन्यमा परेको देख्छन्। यसरी तिनीहरूले उहाँलाई क्रूसमा टाँग्न लगे। यसले भजन संग्रह 94:20-21 पदको अगमबाडीलाई पूरा गर्दछ। दुष्टहरूको सिंहासन जसले नियमद्वारा अधर्म रस्दछ के त्यसले तपाईसँग संगति गर्दछ र तिनीहरू धर्मात्माको प्राणको विरूद्धमा आपसमा भेला हुन्छन् र निर्दोषलाई हत्याको दोषी ठहराउँछन्। कुरा येशूकै होस्। प्रभु येशू उहाँले जे दुःख भोगिरहनु भएको छ, जुन अन्य भोगिरहनु भएको छ, जुन कष्ट भोगिरहनु भएको छ, यो केवल तपाई र मेरो खातिर थियो, तपाई र मेरो लागि थियो। तपाई र मेरो कारणले उहाँले यो सबै कुरा सहिरहनु भएको र बोकिरहनु भएको छ, ताकि तपाई र म अनन्त जीवन पाउन सकौं, उद्धार मुक्ति पाउन सकौं, शान्ति पाउन सकौं, अनि तपाई र म उहाँमा जीवन पाउन सकौं। प्रभु तपाई सबैलाई आजको यो वचन अध्ययनबाट धेरै धेरै आशिष दिनुभएको होस्।
प्रभु मनाई म एक श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 98 4735 679, 9847035679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।